السلام عليكم ورحمة الله. الحمد لله، الحمد لله حمدا كثيرا كما أمر، ونشهد أن لا إله إلا الله وحده لا شريك له إرغاما لمن جحد به وكفر، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله سيد الخلائق والبشر صلى الله عليه وعلى آله وصحبه صلاة وسلاما دائمين متلازمين ما دارت الشمس والقمر وسلم تسليما كثيرا الى يوم المحشر. بعد الحمد والصلاه اعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الم تر كيف ضرب الله مثلا كلمه طيبه كشجره طيبه اصلها ثابت وفرعها في السماء تؤتي أكلها كل حين بإذن ربها ويضرب الله الأمثال للناس لعلهم يتذكرون. صدق الله. محترم بزرگوں، ذی احترام اساتذہ ادارہ، قریب دور سے آئے ہوئے سمجھدار حاضرین، سامعین اور پردہ نشین خواتین، جو آیتیں پڑھی گئی ہیں وہ دو آیتیں 13ویں پارے کی ہیں، 16 رکوع کی ہیں، سورہ ابراہیم میں ہیں. عام طور پر اس آیت کے ذیل میں اور اس کے بعد والی آیت کے ذیل میں مفسرین دو لفظ کہہ کر آگے بڑھ جاتے ہیں. ایک یہ ہے کہ درخت سے مراد کون سا درخت ہے، کھجور کا درخت بس اتنا کہہ دیتے ہیں، اس سے کچھ متعلقہ چیزیں. اور بعد اس کے بعد والی آیتوں میں شجرہ خبیثہ کا، نجس گندے خراب درخت کا تذکرہ ہے، کڑوے درخت کا، وہ اندرادن کے درخت سے تعبیر کر کے آگے بڑھ جاتے ہیں. مزید کچھ اور وضاحتیں وہاں نہیں ملتی، لیکن روحانیت کی دنیا میں اللہ والوں سے ان کو جو اس کی توجیہ، تعبیر، تفسیر، تجریح، تعبیرات ملی ہیں وہ اس سے بہت زیادہ بڑی ہوئی ہیں. اگر آپ اس کو ذہن میں رکھیں گے، خصوصاً حفاظ حضرات، علماء حضرات، اور خصوصاً وہ لوگ جو کسی سلسلے سے مربوط ہوں اور کسی صاحب دل بزرگ سے نسبت رکھتے ہوں، تو وہ اس آیت، ان دو آیتوں کے بارے میں چند اہم باتیں ذہن نشین رکھیں، اس کو اپنی روحانیت کا ایک اہم ترین سبق سمجھیں. ترجمہ بھی گزشتہ ہو گئی تھی، قدر مفہوم بھی گزرا تھا، لیکن بحیثیت مضمون کچھ تشنگی بھی تھی اور مضمون کچھ ادھورا تھا. روحانیت کی تعلیم کے اعتبار سے پاؤں سبق ہوا تھا، وہ پورا سبق نہیں ہوا تھا. اگر تھے وہ سبق مختصر ہے، لیکن آج ہم اس کو پورا کرتے ہیں، کوشش کریں گے کہ کچھ آپ حضرات کے سامنے حل کر دی جائے. وہ تفصیلات اصطلاحات کا ذہن میں رہنا ضروری نہیں ہے، لیکن کوشش کریں گے دو چار بار سن لیں گے تو وہ اصطلاحات بھی یاد رہ جائیں گے. کیا آپ نے دیکھا نہیں؟ کیا آپ کو معلوم ہے؟ معلوم نہیں ہے تو ہونا چاہیے، ہے تو الحمدللہ بہت اچھی بات ہے، نہیں دیکھے ہیں تو دیکھنا چاہیے. بعض چیزیں لفظ ایک رہتا ہے, توجیہ ایک رہتی ہے. بعض مرتبہ ایسا ہوتا ہے جیسے جلدی سے سمجھ میں آنے کے لیے ہم آپ سے عرض کریں کہ آپ کے گھر میں کھانا پک رہا, مغرب کی اذان ہو گئی, گھر میں رہنے والی بچوں کی ماں نے, لڑکیوں کی ماں نے یہ بات کہی کہ بیٹے اذان ہو رہی ہے, میں نماز ادا کر لیتی ہوں, تم چولہے پر چاول چڑھا ہوا ہے ذرا دیکھتے رہو, چاول چڑھا ہے دیکھتے رہو. وہ بیچاری بچی ہے جس کو حکم دیا گیا تھا یا جس کی طرف ماں نے اشارہ کیا تھا, ٹھہری نہیں دیکھتی رہی, کھانا پک رہا لیکن وہاں باوجود انقلابات کے بھی وہ ہلتی نہیں, آگ تیز ہو گئی تب بھی نہیں ہلتی, کھانا ابل گیا تب بھی نہیں ہلتی, پینچ نیچے گر گئی تب بھی نہیں ہلتی, کھانے پر داغ لگ گیا تب بھی نہیں ہلتی. سب دیکھ رہی دیکھ رہی ہے دیکھ رہی ہے دیکھ رہی ہے, آخر جب نماز سے فارغ ہو کر وہاں آئی تو دیکھا سارا مسئلہ چوپٹ ہے, داغ لگ گیا ہے کھانے کو. سے بولے بیٹے کہ تمہارے کو اکثر نہیں, میں کیا بول کے گئی تھی, اماں کہنے لگی اماں آپ دیکھنے کے آپ سے بولے تھے دیکھتے رہیے, سمجھ رہے ہیں دیکھنے کا یہ مطلب نہیں بتایا. ہاں اگر آپ کو یہ بات سمجھ میں آ رہی ہے تو یہ بھی سمجھ میں آنا چاہیے, اہل حدیث کو بھی قرآن کے مطالعے سمجھ میں نہیں آ رہے, ایسی طرح کا پھر سب تعبیر ایک رہتی ہے, توجیہ ایک رہتی ہے, مصداق ایک رہتا ہے, حکم کی نسبت ایک رہتی ہے. اب ظاہر میں بولے سے سنو میں کیا کرا, دیکھو بولے دیکھی میں حکم کی بظاہر ایسا معلوم ہو رہا ہے کہ بچی بس جبرائیل کی گودری بنی ہوئی ہے, پرماوردار نورانی سین کی تاخیات پرماوردار, اماں جیسا بولے تھے ویسی کری, دیکھو بولے دیکھی, دس منٹ ہو گئے پندرہ منٹ ہو گئے, پیشاب ہو رہا ہے, ضرورت ہے, شدید تقاضا ہے, پیاس لگ رہی, گرمی شدید ہے, پانی پینا چاہ رہی ہے, تمام چیزیں چھوڑ چھاڑ توڑ تاڑ میں خالی دیکھتی رہی, اس کو دیکھنا بولتے ہیں. ایسے ہی جو ہے نا تعبیرات کسی لفظ کے بارے میں کچھ جو ہے نا اندرون تک کچھ رسائی ہوتی ہے, کسی فکر میں کوئی اٹھان رہتی ہے, کچھ تفقہ رہتی ہے, سمجھداری کی کچھ بات رہتی ہے, سمجھ رہتا سب, نہیں تو ایسے ہی ہو جاتا ہے. ایک قادم سے یہ بات کہی گئی, کسی نے یوں کہا کہ بھائی میں بہت دور کے سفر پر جا رہا ہوں, دور تک تم پیچھے پیچھے آؤ پیچھے پیچھے آؤ جی, لیکن صرف یہ کہہ دیا کہ دیکھو بھائی دیکھو اگر میرے ساتھ سامان رہتا ہے اچھا یہ چل رومال ومال گر گیا تو میرا دیکھ لے کے لے لے کے آؤ, رومال گرا تو لے لے کے آؤ. لیکن وہ درمیان میں ایک لوٹا گر گیا تب بھی نہیں اٹھایا, جانے مار گر گئی وہ بھی نہیں اٹھایا, شطرنجی گر گئی وہ بھی نہیں اٹھایا, ٹوپی گر گئی وہ بھی نہیں اٹھایا, جگ گر گیا وہ بھی نہیں اٹھایا, تھیلیاں گر گئے پیسے گر گئے وہ بھی نہیں اٹھایا. اچھا بہت دور جانے کے بعد خالی کیا کرا رہے تھے بے وقوف, تو کیا کرا رہے چکر گری تو اٹھا بولے تو کہا آپ کو سمجھ میں بات آ رہی, ایسے رہتے سب سے برے. اور سعودیہ میں تو یہی دکھتے آپ کو جدھر بھی گئے بھائی مسائل بڑے نازک ہیں, احکام بہت سادے ہونے کے باوجود اس میں سوٹ بوٹ کی انتہائی گہرائیاں ہوتی ہیں, گہرائیاں ہوتی. حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ ایک آدمی غصے میں آن کے جی آپ اپنی بیوی سے بول دیا کہ جی اگر غسل کری, غسل کری کپی تلا, نماز نہیں پڑی کپی تلا. اب دونوں میں گھیر دیا, ایک طرف وقت نماز کے اعتبار سے اور دوسری طرف غسل کے اعتبار سے پریشان ہو گئے. بہر صورت اس کو طلاق پڑھنے والی تھی, کوئی صورت بچنے کی نہیں تھی. امام صاحب ساری دنیا کے علماء کہہ رہے ہیں کہ بعد طلاق ہی کی ایک صورت ہے. امام صاحب رحمۃ اللہ علیہ کے پاس آ کے بھائی ذرا یہ نعمان بن صاحب سے بھی ذرا پوچھ لو بھائی تھوڑا سا کیا مسئلے, کبھی کبھی وہ بھی بتا دیتے ہیں. وہ بیچارے دریا کے کنارے چل رہے تھے, ٹہل رہے تھے, بات کر رہے تھے, پوچھ لیا کہہ رہے تھے تم یہاں کیا ہو, یا ہاؤس کے پاس تھے, مسجد کے پاس, ہاؤس وغیرہ کے پاس, پانی وغیرہ کے پاس تھے. اس نے کہہ دیا کہ صاحب اگر غسل کہا تب بھی یہ مسئلہ بول رہے ہیں, اور اگر نماز نہیں پڑھا تو بھی طلاق بول کے اس طریقے سے کہہ دی گئی ہے, بات اب کیا کروں. آپ نے ڈھکل کے پانی میں ڈوبا دیا, اس کے بعد اس کو باہر نکالا, اس کے بعد بولے جاؤ اللہ فلّہ کچھ بھی نہیں, تم نہیں ڈوبے میں ڈوبایا, چلو نکلا. تھوڑی سی آدمی سمجھداری کا ثبوت دے رہا, سمجھ رہے بھائی, ایک دم سی دے رہا, کل خر تک ایک دم ایک کرپٹ ہو جاتے ہیں بعض لوگ, اتنی شکتی پر آ جاتے ہیں کہ بس میں وہ بھی نہیں تو مناسب بات ہے. تھوڑا سا کچھ وجدانیات, کچھ ضمیر کی اٹھان, کچھ سمجھداری, تفقہ کا ثبوت دینا چاہیے آدمی. تو میرے دوستوں بولنے کا منشا یہی ہے کہ کبھی حالات جیسے رہتے ہیں کہ بظاہر الفاظ میں کچھ باتیں سمجھ میں نہیں آتی ہیں, ارے بھائی یہ کہاں ہے تفصیل, کہاں کی تفصیل, ہاں اور اگر بھائی نہیں تھی تو یہ تفصیل ہم اپنے اساتذہ سے کیسا سنتے, نہیں تھی یہ تفصیل تو کتابوں میں اس کے نکات کیسے ملتے, نہیں تھی یہ تفصیل تو ہم پر کس طریقے سے کھلتی تھی, اس کلمہ طیبہ کی علوم کا انکشاف ہم پر کس طریقے سے ہوا, اگر وہ نہیں تو ہے کیسا ہی. اسی لیے بھی کچھ اہم باتیں سمجھ لو. کلمہ طیبہ لا الہ الا اللہ محمد رسول اللہ, اس کو اس کو طیب کہنے, طیب کی معنی ہے پاکیزہ, پاک, پاک کے دو, پاکی کے دو مفہوم ہیں. ایک مفہوم یہ ہے کہ یہ کلمہ خود پاک ہے, اسی لیے اس کو کلام طیب بھی بولتے ہیں اور کلمہ طیبہ بھی کہتے ہیں, ہے نا, کلام طیب کلمہ طیبہ پاک. تو یہ اس کلمے کو پاک کیوں کہتے ہیں, ایک بات یہ سمجھنا ہے بالکل سادہ. اور جواب آپ یہ بات ہے ان میں رکھے ہیں کہ بھائی یہ اللہ کا کلام ہے, یہ اللہ کا کلام ہے, اللہ کی ذات پاک, اللہ کی بات پاک, ختم ہو گیا جواب. ذات پاک تو بات پاک, ایک بات تو یہ. دوسرے کہ بھائی ان دوسرے کو کیسا پاک کرتا, دوسرے کو کیسا پاک کرتا, دوسرے کو پاک کرتا ہے کفر سے, شرک سے پاک کرتا ہے, ارتداد سے پاک کرتا ہے, کفر سے پاک کرتا ہے, شرک سے پاک کرتا ہے, ارتداد سے پاک کرتا ہے, منافقت سے پاک کرتا ہے, ضلالت اور گمراہی سے پاک کرتا ہے, گمراہیوں سے پاک کرتا ہے. تو پاک کا مطلب سمجھ میں آ گیا. اچھا اس کو تشبیہ دیے ہیں جھاڑ سے, اور جھاڑ, جھاڑ جو ہوتا ہے, پودا جو ہوتا ہے, وہ دو چیزوں میں سے کسی ایک چیز سے اس کے ساتھ مربوط رہتی ہے. جھاڑ کا تذکر آتی کیا ہوتا بولے تو, یا تو بیج کا بیج ذہن میں آتا یا شاخ ذہن میں آتا. اب اگر بیج ذہن میں آیا تو آپ سوال یہ ہے کہ کون سے جھاڑ کا بیج ہے, اور اگر شاخ شاخ ہے تو یہ سمجھنا چاہیے کہ بھائی یہ کون سے جھاڑ کی شاخ ہے جو لگائی گئی ہے. اب بہت ڈھونڈنے کے بعد بھی ہم کو کچھ ملتا ملا تھا نہیں. یہ سیدھا سادہ جواب یاد رکھنا کہ یہ اللہ کے امر کن کا درخت ہے. کہتے قدرت الہیہ پیدا ہونے والا شجرہ اور درخت ہے, اللہ کے امر کن سے, اللہ کی قدرت سے پیدا ہوا ہے, پیدا ہوتا ہے. یہ دوسری بات. और तीसरी बात ये है कि जब कोई दरख्त हम किसी जगह पेरते हैं गाड़ते हैं तो दो बातें होती हैं। एक ये है कि कुछ हिस्सा अंदर दर जमीन होता है, कुछ हिस्सा बर जमीन होता है। दर बर का फर्क पहचान दे, नहीं पहचान दे? दर बोले तो मैं, बर बोले तो पर। अब तो बात उर्दू का तो बस जलाना नहीं कर रहा है, कुछ भी नहीं कर रहा। उर्दू में लफ्ज इस्तेमाल करते हैं आप लोग फरमा बरदार है ना, फरमान बरदार, हुक्म को अपने जिस्म पर ले लेना। अगर आप क्या हो माना पूरे बदल के फरमान को दार पर चढ़ा दिया हो, असल हुक्म किधर है वो हमारे पास कहाँ तक पहुंचा हुआ है, उसकी गहराई तक हम कितना उतरे हुए हैं, उस फरमान को हम किस दर्जा कबूल किए हुए हैं, कुछ दोबारा जो अभी एक तरफ उसके उस झाड़ के साथ दो नस्बतें लगती हैं, एक ऊपर के होने की एक अंदर होने की। अंदर होने की जो नस्बत है उसको बोलते हैं ये व्यक्ति जिन बुजुर्ग जो बुजुर्ग हजरा टेक लगाए हुए हैं उनको मालूम है मसाए ये, उसको बोलते तस्दीकुम बिलकल्ब, तस्दीके कल्बी वो दिल के अंदर रहती हो। और ऊपर जो चीज रहती है जमीन के ऊपर उसका नाम है इकरारुम बिल्लसान, समझ गए? तो कुछ हिस्सा ये झाड़ कहाँ लगता, दिल की जमीन में, कुछ हिस्सा अंदर कुछ हिस्सा ऊपर, अंदरून का नाम तस्दीक, बैरून का नाम इकरार। हाँ हजरत शाह हजरत दिल में और इस्लाम रहता है ऊपर, मगर एक दूसरे के साथ मरबूत, इस्लाम से गुजरे तो ईमान तक पहुंचते, ईमान से उठे तो इस्लाम तक जाते, जिसम से जाके दिल में पैबस्त हो जाते और दिल से उठकर जिसम पर। आप जब जो झाड़ हम लगाते हैं ना उस झाड़ के अंदर होता क्या है, कुछ चीजें वजूद पजीर जहूर पजीर होती हैं, तना निकलता है, शाखे निकलती हैं, पत्ते निकलते हैं, फूल निकलते हैं, फल निकलते हैं। दुनिया के जो फलदार समरदार दरख्त होते हैं या खेती बाड़ी की चीजें होती हैं खास मौसम में होती हैं, लेकिन ये दरख्त ऐसा है और ये फल ऐसे हैं कि जो हर वक्त हर मौसम में देते, दिन रहो रात रहो ताजुब का वक्त रहो, दिन का उजाला रहो या रात का अंधेरा रहो, कुछ भी रहो हर वक्त होती हो गुलाह कुल्लाइन, हर वक्त देने वाला जा रहे फल को। मगर ऐसा अजीब है वो फल, जैसे दुनिया का हर जर्रा इज़्ने इलाही का मोहताज है और अल्लाह से इजाजत लेकर करता है कोई काम, इसी तरह ये दरख्त भी अपने फल देने में हर लम्हा अल्लाह का मोहताज, अल्लाह से इजाजत का तलबगार होता है। अल्लाह इजाजत देते हैं तो फिर इज्जत और लज्जत के फल मिलते हैं, इज्जत दारेन की लज्जत दारेन, यहाँ भी नूर शुरू हो वहां भी नूर शुरू। हाँ और वो असलहा साबित उसकी जड़ें अंदर हैं, झाड़ की जड़ें जमीन में रहती हैं, इतनी फैली हुई रहती हैं कि बाद मरतबा काटते हैं और लोग हैरान और परेशान हो जाते हैं कि भाई इसकी जड़ें कहाँ 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 तक फैली हुई है। इसी तरीके से कलिमे तैयबा की वो जड़ें जिसको शजर तैयबा कहा गया है, दिल की जमीन में गाड़ने के बाद अंदरून के अंदर बहुत सारी चीजों में सरायत कर जाती वो जड़ें। कहाँ कहाँ सरायत करते, जिसमें इंसानी में, नफ्से इंसानी में, कल्बे इंसानी में, रूह इंसानी में, सिर इंसानी में। सिर बोले तो जल्दी नहीं समझ में आया तो बात ही नहीं, रूह बोले नहीं तो ये सिर्फ आप सोच लेते रहेंगे ये सिर में कहाँ है क्या है किधर है, ایک عرفی لفظ مفہوم عرفی لفظ ہے بزرگوں کے پاس, نفس دل روح سر ایک دوسرے کے ساتھ, اور ایسا عجیب معاملہ ہے, انتہائی عجیب حیرت انگیز نظام ہے. جسم کو حرکت خاص بات, جسم کو حرکت دل سے, اور دل کو حرکت روح سے, روح کو حرکت حق سے. ہاں اللہ تعالیٰ سے حرکت ہوتی ہے, جیسے ہر چیز آخری سرا وہیں تک پہنچتا ہے. ہاں جیسے وہ نہیں یہ اصل نہیں, یہ میں رکھتے نہیں یہ اصل نہیں, تو نہیں اسی وقت نہیں وہ اصل نہیں, وہ کھٹکا نہیں وہ اصل نہیں, تب وہ کھٹکا جی ہاں وہ نہیں وہ اصل نہیں, اور وہاں تک جانے والی وائرنگ نہیں وہ اصل نہیں, جب وہ ڈبے وبے نہیں وہ اصل نہیں, پھر آخر اصل ہے کیا رہی بولے تو بجلی کرنٹ بول کے جا کے رکتے ہیں نا, تو آپ وہاں تک نہیں جانا, ایک قدم اور آگے بڑھا کے بولنا اللہ, تو جمتی وہ بات نہیں, تو کرنٹ پڑتا رہتا ہے. حضرت ابراہیم علیہ السلام یہی سوال دیے گا, چاہے تارے کے پردے کو ہٹایا, چاند کے پردے کو ہٹایا, سورج کے پردے کو ہٹایا, حضرت حق کا چہرہ دکھایا, یہی کام کیا ہے انہوں نے, بہت اور زیادہ پریشانی کی بات نہیں کی, پردہ ہٹایا. یہ جو پردہ پڑا ہوا رہتا ہے نا, کائنات کا ہر ذرہ پردہ ہے, کائنات کا ہر ذرہ پردہ ہے. اولیاء کی تعلیم کے ہوتا یہ ہے کہ پردہ بننے کے بجائے آئینہ ہو جاتا, اتنا فرق ہو جاتا, اور آئینہ بننے کے بعد تمام چیزوں میں یہ دکھنا شروع ہوتا ہے. مثال کے طور پر اگر آپ کے ڈائریکٹر صاحب ادھر چار آئینے لگائے, پھر ادھر کی دیوار میں چار آئینے لگا دیے, پھر ادھر کی دیوار میں چار آئینے لگا دیے, پھر ادھر کی دیوار میں چار آئینے لگا دیے, چار چوک سولہ آئینے خطے آدم بڑے لگائے, اب اس کے بعد ہر آئینے کے سامنے جا کے دیکھ رہے, پہلے میں دیکھے تو خود بھی نظر آ رہے, دوسرے میں دیکھے تو بھی نظر آ رہے, تیسرے میں دیکھے تو بھی نظر آ رہے, چوتھے میں دیکھے تو نظر آ رہے, پھر وہ چار کے دوسرے چار میں جا کے دیکھے تو اس میں بھی نظر آ رہے, پھر تیسرے چار میں جا کے دیکھے تو وہ بھی نظر آ رہے, پھر چوتھے چار میں دیکھے تو پھر سب نظر آ رہے, بیچ میں ٹھہرے تو پر سولہ نظر آ رہے. یہ سمجھنے کا ہے, کسی چیز کو پردہ مت بناؤ, آئینہ بناؤ, یہ چاند سورج کو آئینہ بناؤ. یہ تین آئینے تو بتائے حضرت ابراہیم علیہ السلام نے وعدہ آتا, اس تارے کو آئینہ بناؤ, پردہ مت بناؤ, اس چاند کو نورانی دنیا کو منتخب اس لیے کیا کہ اس وقت لوگ نورانی دنیا میں پھنسے ہوئے تھے, سمجھ رہے تھے کہ بس یہ نور ہی سب کچھ ہے. حضرت نے کہا کہ نہیں, نور ہو نار ہو دونوں مساوی ہیں, جب جی کثافتی کثیف دنیا میں تو کوئی معبود ہو ہی نہیں سکتا, اب نورانی دنیا میں بھی کسی نور والی چیز کو ہم دیکھ کر ہم اللہ بولیں گے, ہم ایسے نہیں ہے. انہیں ساری کائنات سے کٹنا اور اللہ سے جڑنا, اس کو بولتے ہیں انہیں وجاتے. انہیں وجاتے کا مطلب سمجھ نہیں آیا, یہ ہے مطلب کائنات سے کٹنا, حضرت حق سے جڑنا, فکرن عملن توجہن توجیہن تعبیرن وضاحتن نورانین, اتنا کرنا پڑتا. تو پھر اس علم کی جو چاشنی جب کسی کو نصیب ہوتی ہے تو بقول حضرت مولانا ابو الحسن علی ندوی رحمۃ اللہ یا لے کے جی ہاں بس بادشاہوں کے تاج بھی پیروں میں دکھتے ہیں, اور دنیا بہتر سے بہتر چیز بھی اس علم کے مقابلے پر بہت معمولی لگتی ہے. کرنا کیا ہے, درخت لگانا, لگائے نہیں لگائے, ارے یہ لگانا پڑتا تو آؤ کب لگائے. ہاں اگر کسی پیر کے ہاتھ پر, صحیح سچے پیر کے ہاتھ پر مرید ہوا تو وہی وقت رہتا وہ جھاڑ لگانے کا, توبہ کرنے کا, مطلب ہوتا ہے کہ صاحب میں ایک بڑے آدمی کو اپنا گواہ بنا رہا ہوں, میں اللہ کی طرف پلٹنے جا رہا ہوں, بہت اچھی بات ہے. جی کسی بزرگ سے لوگوں نے اعتراض کیا کہ صاحب آج کے دور میں کہاں ہیں جنا درشی جی, تو فرمائے تو بھائی آج کے دور میں کہاں ہیں ان کے جیسے بولے تین سادے تین, بھائی اگر پیٹرول میں سے نہیں مل رہا ہے تو کندیل پہ کام چلا لو بھائی, کندیل نہیں مل رہی ہے تو ایک کیسے کام چلاؤ, एक जी शराब नहीं मिल रहा है तो मोमबत्ती से काम ले लो, मोमबत्ती से भी काम मिलेगा। 5 रुपए की मोमबत्ती नहीं है तो 2 रुपए की तो होगी ना, अंबर पेट में 8 आने के बहुत मिलते जाते। चलो उससे ही जला लो, मगर चलाओ तो सही। नहीं नहीं मैं खाऊंगा घी से, नहीं तो जाऊंगा घी से क्या, मैं जा रहा हूँ पेट्रोल में रात तो काम करूंगा, नहीं तो नहीं करूंगा क्या। एन शादी का टाइम है, सारे दुनिया भर के लोग जमा है, चले गया करण क्या कर, पेट्रोल उसकी तलाश करते वो तो मेरे पिता का। अरे भाई जो है उससे काम ले, मगर देखना मेरा चरा चराग ही से तो सब चराग लगते। जो सूरज आप सूरज से मोमबत्ती से मिला देगा चराग लगा दे, चराग रहा तो ही, मगर चराग से रोशनी लेने के लिए दो बातें होना पड़ता। एक तैयार होना, जैसे चराग तैयार होता है उसकी नीचे की डब्बी जिसमें तेल डालते हैं ना उसको साफ करना, उसका गड्ढा ठीक करना, मिट्टी हटाना, उसमें तेल डालना, उसमें बत्ती का चढ़ाना, उसको आईना लगवाना, थोड़ा सा सेफ कर लेना, और दूसरा काम झुकाना। दबाव रहे तो सुलगता, नहीं तो नहीं सुलगता। तकब्बुर जब तक है उसका उसका या तो मुझसे झुक जाना या तो मुझे झुकना, दोनों में से कोई झुकना पड़ता। बगैर झुके उस तलब का नूर लाहिर नहीं होता, इसीलिए तमाना जरूरी है, लिल्लाहिये जरूरी है, इखलास जरूरी है, अल्लाह को राजी करने का मसला और हौसला जरूरी है। एक एक खुद से तैयार होना, तलब होना उसमें, और फिर दूसरे एक थोड़ा सा झुकना, झुके तो एक चराग दूसरा चराग से दूसरा तीसरे से एक ही चराग से बेशुमार चराग रोशन हो जाते हैं। मगर आम तौर पर ऐसा होता है कि चराग झुकाते हैं तो लोग पकड़ता है, उमूमी ताबीर बोलते हैं, खसूसी नसीहत उमूमी ताबीर, या उमूमी नसीहत खसूसी ताबीर, कुछ भी बोल लो। बस सीधा रास्ता समझ में आ गया तो बस है, क्या करने का है। खादीते भी रहो, चिश्तीते भी रहो, नक्शबंदी ते भी रहो, सोरबंदी ते भी रहो, चार रोडा किसी मकान मकान को आने के लिए रहे तो ठीक है, चार रोडा रहे तो और अच्छे दिनों में ऐसे मायूब क्या बात। मैंने वाले साहब से पूछा कि हजरत आप चारों सिलसिलों में क्यों वैद करते हैं, कैसा अजीब जवाब दिया हजरत ने, फरमाया ताकि किसी सिलसिले की तहकीक न हो। आप चारों भाई आप कमालुल्लाह सिलसिले के हैं, कादरी हैं, चिश्ती हैं, नक्शबंदी हैं, सोहरावर्दी हैं, हसनी हैं, हुसैनी हैं, कमालिया अजीज हैं, कमालुल्लाह सिलसिले से आप मुंतलिक और मरबूत हैं, आप सारे सलासिल से मजबूत करके आप वैद क्यों लेते हैं। फरमाया कि आमतौर पर ऐसा होता है तो कादरी रहता है तो कादरियत में अकड़ के रहता है, चिश्ती रहता है तो चिश्तियत को सब कुछ समझता है, दूसरों की तहकीक तजलील करता है, कोई नक्शबंदी सोहरावर्दी रहता है, दूसरे सिलसिलों को कुछ भी नहीं समझता। मैं सब के सिलसिलों में इसलिए ले लेता हूँ ताकि सारे सिलसिलों का एहतराम बरकरार रहे। काम ये करने हैं, करने के काम ये है मेरे, यानी इल्म हक भी रखने का है और तमीज भी पैदा करना है। अच्छा भाई ये जो अब बात का और अहम हिस्सा सुनना है, ये दरख्त के जड़े जो है ना वो तो नफूस इंसानी में, कुलूब इंसानी में, कुलूब इंसानिया में, अरबा इंसानिया में, असरार इंसानी में मौजूद रहती है। शुरू जो शाखें होती हैं वो आसमान तक पहुँचती हैं, मगर कुरान मजीद का लफ्ज ये बताता है कि इलस समा नहीं है फिर समा है, क्या कोई है ना, तो मतलब ये है कि अंदर घुस सकते है, नहीं तो इलस समा रहता था मालूम ही आप अंदर जा सकते है। और ये भी मालूम हुआ कि फिर समा जी आसमानों के ऊपर अर्श भी है, अर्श कुर्सी भी है, और अर्श और कुर्सी से हक तआला ये राबता रखते हैं, खास राबता, जैसा उनकी शया निशान है, जैसा उनकी शया निशान है, अर्श भी जिस्म है और कुर्सी भी जिस्म है, अलबत्ता बहुत ज़्यादा अजीम है वो अलग बात। बारहादीस में हाफिज इमादुद्दीन इब्ने कसीर रहमतुल्लाह अलैह ने अपने बात पिछली हाथ में ये बात फरमाई है कि सारे आसमान और जमीन ये तमाम زمین اور آسمان کی پوری دنیا یہ کرسی جس کی جو لفظ ہے نا آیت الکرسی میں, اس کے مقابلے میں اتنے چھوٹی ہے یہ دنیا جیسے بہت بڑے میدان میں چھلا ہوتا ہے. پھر اس کرسی کو اگر عرش میں پھینک دیے تو وہ کرسی عرش کے مقابلے پر چھلا بن جاتی ہے. اب اللہ کی ذات کیسی کس شان کی ہوگی, تو جو ہے سو ہے وہ عجیب بات ہے. پھر انہوں نے یہ کہا کہ دیکھو میں کتنا عظیم ہوں, لیکن اس کے بعد پھر فرمایا شہر سے قریب ہو, نحنو اقرب الیہ من حبل الورید, ہم شہرت سے زیادہ قریب ہیں, تمہاری رب تم سے جتنا قریب ہے. جانے رکھ شہر والے تو بادشاہ بڑی رگا ساری رگوں کی بڑی رتن, ہم شہرت انہیں کٹ نہ کٹے. ہاں اپن مٹے تو انہیں کٹتی نہیں تو نہیں کٹتی, مٹنے کے لیے بہرحال مٹنا ہے ادھر سے بھی ہو. یہ چھوٹے رہو بڑے رہو جوان رہو بوڑھے رہو مرد رہو عورتیں رہو گھر پردہ رہو در پردہ رہو بے پردہ رہو کچھ بھی رہو, مگر مٹنا ہے. اللہ کو راضی کرنے کے لیے اپنے آپ کو مٹانے کا حوصلہ, جانی اور روحانی قربانی دونوں ہی دینے کے لیے تیار رہنا. الم تر کیف ضرب اللہ مثلا کلمۃ طیبۃ کشجرۃ طیبۃ اصلھا ثابت وفروعھا فی السماء. اچھا یہ جو جھاڑ ہوتا ہے نا, وہ دوسرے معنوں میں ہم آپ کو پہنچانا چاہتے ہیں اللہ تک, اور تعبیر اختیار کر رہے ہیں سیدھی تعبیر وہی ہے. جیسے آسمان میں پہنچنا ہے کرسی میں پہنچنا ہے, کرسی تک پہنچنا ہے, عرش تک پہنچنا ہے, اللہ تک پہنچنا ہے. وہ اللہ اتنی دور ہونے کے باوجود عجیب اس کا نور ہے, قریب ہے نہ دور ہے, بعید سے قریب تر بعید الشعور ہے. عجیب اس کا نور ہے, قریب ہے نہ دور ہے, ورید سے قریب تر بعید الشعور ہے. اب اس سے زیادہ اہم بات ہم کو یاد رکھنے کی یہ ہے کہ جھاڑ جب لگاتے ہیں نا تو پنپنا نہ ہونے, تو کسی جھاڑ کے پنپنے بننے پھلنے پھولنے کا جو دستور ہے دنیا کا وہ یہ ہے کہ چار چیزیں ہونا پڑتا, زمین ہونا, پانی ہونا, ہوا ہونا, مٹی ہونا. مٹی بھی رہنا, زمین, پانی, ہوا, روشنی. زمین ہونا, پانی ہونا, ہوا ہونا, روشنی ہونا, چار چیزیں ہونا پڑتا. تو اب یہ شجر طیبہ کے یہ چاروں چیزیں ہونا وہ بھی پاک ہونا ہوتا. اچھا ہوا افراد اور تفریح سے ملی, جھاڑ اکھڑ جاتا, تفریح ہو گئی جھاڑ پنپتا بڑھتا نہیں, افراد ہو گیا اکھڑ جاتا. معلوم یہ ہوا کہ نہ افراد ہونا نہ تفریح ہونا. پانی افراد ہو گیا تو جھاڑ سڑ جاتا, پانی نہیں ملا تو سوکھ جاتا. یا اللہ یہی حال ہوا کا, یہی حال مٹی. اگر آپ دو من مٹی اس پودے کے اوپر ڈال دیں, مٹی ہو رہی ہونا ہے ایک بڑی اگ لو کیا وہ لکھیں گے ارے کیسا دیے جھاڑ کیسا پنپتا, میاں ایسا نہیں بڑھتا. جس کے لیے شرائط ہیں آداب ہیں کوئی حدود ہے قیود ہے ان کی رعایت کرنا پڑتا. مٹی بھی افراد نہیں ہونا تفرید نہیں ہونا, اور پانی بھی افراد نہیں ہونا تفرید نہیں ہونا, اور ہوا میں بھی افراد نہیں ہونا تفرید نہیں ہونا, اور روشنی میں بھی افراد نہیں ہونا تفرید نہیں ہونا. افراد ہونا بول کے کیا کرے آپ, ایک آپ کا شولا لے آ کے جی اس کے پہنے میں لگا دیے جائیں گے کیا ہوتا. ارے میاں رہے تارے صبح تک دیکھو رات نہیں ہوا تھا, بول افراد بھی نہیں ہونا تفرید بھی نہیں ہونا. تو افراد نہیں رہنا تفرید نہیں رہنا تو پاک, اور چار پاکیاں ہونا وہ بھی زمین بھی پاک ہونا اور پانی بھی پاک ہونا, ہوا بھی پاک ہونا, روشنی بھی پاک ہونا, اور ان میں سے کوئی بھی افراد اور تفرید نہیں ہونا. تب شجر طیبہ کی زمین کیسے پاک ہوتی ہے, یاد رکھیں گے جملے, شجر طیبہ کی زمین اور مٹی کیسے پاک ہوتی ہے, شرک جلی سے بچ کر. شرک جلی سے بچ کر तौहीद असमाई के हासिल होने से, हासिल करने से जमीन पाक, इफ़राद का नाम है शिर्कियात, तफरीद का नाम है कुफरियात, इंतदाल रहे औसत का नाम है तौहीद। तो पाक जमीन पाक होती, इस झाड़ की जमीन पाक, पानी कैसा पाक होता है, शिरके खफी से बचकर, शिरके खफी से बचकर तौहीद अफ़ाली के हासिल होने और करने से। हाँ, पानी पाक, पानी पाक होता है, उस झाड़ को मिलने वाला पानी पाक होता है, नहीं तो झाड़ बढ़ता नहीं, फलता फूलता नहीं, समरावर होता नहीं, बारावर होता नहीं, समरदार होता नहीं, सायादार होता नहीं, पत्ते अपने की देते ही नहीं, फूल निखरते ही नहीं, फूल आते ही नहीं, लगते ही नहीं, फल नहीं लगते, फल लगे भी तो खटा रहती मिठा दे रहे, अखलाक आए तो मिट्टे होते, नहीं तो कड़े हो जाते। अब समझ, दूसरा 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 जुमला याद हुआ। हाँ, पानी कैसे पाक होता है, तो ये शिरके शिरके खफी से बचकर तौहीद फ़ेली के हासिल होने और करने से पानी पाक होता है। और तीसरे तीसरी चीज, शिरके अख्फा से बचकर, शिरके अख्फा से बचकर तौहीद सिफाती के हासिल होने और करने से हवा पाक होती है, ईश्वर तय्यबा की हवा पाकीदा होती है। और एक अहम बात, शिरके खफीयुल अख्फा से बचकर तौहीद ज़ाती और वजूदी के हासिल होने और करने से रोशनी पाकीज़ा होती है। जब ये चार पाकीज़ा चीज़ें इस दरख्त से मंसूब और मरबूत हो जाती है, तो इस झाड़ की उठान इतनी ज़्यादा होती है कि कब्र में भी आराम से सुलाएगा और हशर के अंदर भी सूरज की तमाकत को ठंडा कर देगा। वो दरख्त है। अब देखना, अगर हम अपनी जान से अपनी जान को इस हिजरे तय्यबा के लिए तैयार कर ले तो वली कहलाएंगे। अगर पूरी दुनिया में इस इल्म को फैलाकर इस हिजरे तय्यबा को सायादार बनाने की कोशिश करेंगे तो आप खिलाफत के मनसब पर होंगे। काम थोड़ी सी हरकत चाहता है, वो होंगे तो बड़ा मसला नहीं, बहुत आसान मसला है। थोड़ी सी तवज्जो, थोड़ी सी अपना, थोड़ी सी कुर्बानी, थोड़े से वक्त की कुर्बानी, अपनी जहालत को हटाना, इल्म सही को लाना, गलत इल्म को हटाना, इल्म हक को अपने दिल में बिठाना, अपने दिल और दिमाग को नूरानी रुका की तरह बनाना, इससे इंशाअल्लाह पाक इस दरख्त को इतना अजीम उछान बना देंगे कि हश्र के मैदान में जन्नत में जाने तक अल्लाह पाक उसकी उसके नूर और सुरूर और इज्जतों और लज्जतों और जी इसकी लज्जतों और सुरूर को अल्लाह तआला देंगे। औलिया ने ये कहा है कि अगर हमने ऐसा सायादार दरख्त बना दिया तो अल्लाह पाक उसके साये में अल्लाह अपनी मेहरबानियों से अपने दीदार जैसा तवज्जा दिखाएंगे कि उन्हें दिखाने से नहीं थकेंगे और हम देखने से नहीं थकेंगे। खालिदीन फीहा अबदा, अल्लाह भी हमेशा हमेशा रहेंगे और हम लोग भी हमेशा हमेशा रहेंगे, इसलिए कि जन्नत और जन्नत खत्म नहीं होते। ये भी इसमें भी खुलूद की शान, उसमें भी खुलूद की शान, अव्वलियत के एतबार से, फनाइयत के एतबार से, हदबंदियों के एतबार से, फना की नस्बतों से अपने अपने अदा अपनी जगह पर है, लेकिन अबदियत की शान बना हो जाएगी। इसीलिए मेरे दोस्तों, तमाम भाइयों और बहनों से गुजारिश है कि थोड़ी सी मेहनत करें और इस दरख्त को अपने में पैदा करें और उस तरफ तवज्जो दें, देखते रहें कि तौहीद असमाई मिली नहीं मिली, शिर्क जल्दी हटा नहीं हटा, जी तौहीद अफ़ाली मिली नहीं मिली, है ना, और शिर्क खफी हटा नहीं हटा, इसी तरीके से तौहीद सिफाती मिली नहीं मिली और शिर्क अफ़ा हटा नहीं हटा, ये आसार अफ़ाल सिफात वजूद, इसी तरह चौथे दर्जे में राह मारिफत मिली नहीं मिली, मंजिल तक मैं पहुँच सकूँगा नहीं पहुँच सकूँगा, थोड़ा सा मुजाहिदा होना है। दो मुजाहिदे के दो जरिए हैं, एक रास्ता जिक्र का, दूसरा रास्ता फिक्र का, हमारे पास दोनों भी है, थोड़ा सा जिक्र भी है, थोड़ी सी फिक्र भी है। अल्लाह तौफीक दे आपको भी हमको भी। वाकई दावा अल्हम्दुलिल्लाह के आलम में थोड़ा देर करें।
الله 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 يا حي يا قيوم يا حي يا قيوم يا hayyu ya 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 hayyu
اللهم صل على محمد وعلى ال محمد وبارك وسلم
آمين.
ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار يا سامع الأصوات يا مجيب الدعوات يا قاضي الحاجات يا كافي المهمات يا قاضي الحاجات يا مفرج الكربات يا مفرج الكربات يا يا مربي الهموم ربنا افرغ لنا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين يا قاضي الحاجات يا غافر الذلات يا منزل البركات يا خالق الشمس والقمر المنير يا عصمة الباعث الخائف المستجير يا رازق الطفل الشرير يا جابر العزم الكثير ادعوك دعاء الباعث الفقير يا دعاء المستر الزرير اسالك بمعاقد العز من عرشك وبمفاتيح الرحمة من كتابك اللهم إنا نسألك الصحة والعفة والأمانة وحسن الخلق والرضا بالقضاء وبرد العيش ولذة النظر إلى وجهك والشوق إلى لقائك اللهم زينا بزينة الإيمان اللهم اجعلنا هداة مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعادي بأدابتك من خالفك من خلقك اللهم أعنا بالعلم وزينا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية إنا نسألك الجنة ونعوذ بك من النار يا غفير يا غفار يا كريم يا ستار يا رب العالمين يا أرحم الراحمين من ذل بكل حاجة تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم صلى الله تعالى على خير خلقه ونور عرشه سيدنا محمد وآله وصحبه أجمعين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.